यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। निर्वाचन प्रयोजनका लागि मतदाता नामावली संकलन जारी, युवा पुस्ताको सहभागिता बढ़दै। र अफगानिस्तानमा अफिम खेती 20% घटेको संयुक्त राष्ट्रसंघको प्रतिवेदन। अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। हिजो द एसियन नेटवर्क फर फ्री इलेक्सन एण्ड फ्रेलको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले अहिले सरकारको मुख्य जिम्मेवारी नै निर्वाचन गराउने भएकाले सरकार त्यसमा प्रतिबद्ध रहेको बताउनुभयो। आन्फ्रेल थाइल्याण्डको ब्याङ्ककमा सचिवालय रहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको सञ्जाल हो। सचिवालयका कार्यकारी निर्देशक ब्रिजा रोसालेसको नेतृत्वको टोली अहिले नेपालको निर्वाचन वातावरणको मूल्यांकन गर्न काठमाण्डुमा छ। भेटमा लामो समय न्यायाधीश र प्रधान न्यायाधीशका रूपमा काम गरेको व्यक्तिको नेतृत्वको सरकार भएकाले यसले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने भन्नेमा आफूहरू विश्वस्त रहेको प्रतिनिधिमण्डलका सदस्यहरूले बताउनुभयो। प्रधानमन्त्री कार्कीले पनि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले चासो देखाएपछि निर्वाचन शुरू भइसकेको अनुभूति गराएको प्रतिक्रिया दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा भएको सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फिर्ता हुनुभएको छ। उहाँलाई हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओम प्रकाश अर्याल, परराष्ट्र सचिव अमृत बहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुख लगायतले स्वागत गर्नुभयो। कतारका अमीर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कार्तिक 17 गते दोहा प्रस्थान गर्नुभएको थियो। उहाँले संयुक्त राष्ट्रसंघको महासभाको निर्णय अनुसार दोहामा भएको सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनको मुख्य सत्रलाई मंगलबार सम्बोधन गर्नुभएको थियो। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको हिजोको बैठकमा महाधिवेशन केन्द्रित छलफल भएको छ। बैठकमा धारणा राख्ने सदस्यहरूले मिश्रित प्रतिक्रिया दिनुभयो। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन के नियमित महाधिवेशन भन्ने विषयमा टुंगो लाग्न सकेको छैन। हिजोको बैठकमा केन्द्रीय सदस्यहरू अर्जुन नरसिंह केसी, एनपी साउद, आनन्द प्रसाद ढुंगाना, अजय कुमार चौरसिया, मीनाक्षी झा, अमृत अर्याल, गेहेन्द्र गिरी, प्रदीप कुमार सुनवार, नयन सिंह महर, विनोद कुमार चौधरी, मोहन आचार्य, मंजु कुमारी यादव, दीपक खड्का लगायतले आफ्नो धारणा राख्नु भएको थियो। नेपाली कांग्रेसका नेताहरूले पार्टीको विधान अनुसार आगामी मंगिरभित्र नियमित महाधिवेशन हुन नसके केन्द्रीय समितिका सबै पदाधिकारी र सदस्यले राजीनामा दिनुपर्ने माग गर्नुभएको छ। केही जिल्ला सभापतिको सहभागितामा हिजो काठमाण्डुमा आयोजित कांग्रेस 15 महाधिवेशन वृहत दबावमूलक भेला कार्यक्रममा उहाँहरूले तोकिएको समयमा महाधिवेशन हुन नसके त्यसको जिम्मेवारी नेतृत्वले मात्र नभई सिंगो केन्द्रीय समितिले लिनुपर्नेमा जोड़ दिनुभएको हो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कार्तिक 19 गतेको एकता घोषणा सभाले विश्वभर बलियो सन्देश दिएको बताउनु भएको छ। एकीकृत अखिल नेपाल शिक्षक संगठनले हिजो गरेको राष्ट्रिय स्तरको वृहत भर्चुअल प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले रणनीतिक रूपले विचार गरेर कम्युनिष्ट आन्दोलनलाई एकता गर्ने सपनाका साथ 19 गते एकता घोषणा सभा भएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चलचित्र क्षेत्रले जनजीवन र समाज निर्माणमा सकारात्मक प्रभाव पार्ने भएकाले त्यसको विकास र विस्तारमा सरकारको सहयोग रहने बताउनु भएको छ। मन्त्रालयमा हिजो आयोजित चलचित्र क्षेत्र सम्बन्धी छलफल कार्यक्रममा मन्त्री खरेलले जनतामा चलचित्रले कला संस्कृति र मूल्यको ज्ञान विकास गरेर राष्ट्रको निर्माणमा योगदान पुर्याउने भएकाले चलचित्र क्षेत्रको विकासमा सरकारले जोड़ दिने बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तर्देशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ प्राप्त गर्ने स्पष्ट पारेको छ। नेपाल भारतबीच इनरुवा, पूर्णिया र दोदोधारा बरेली थप 2 400 किलो भोल्ट क्षमताका अन्तर्देशीय प्रसारण लाइनहरू संयुक्त लगानीमा निर्माण गर्ने सम्बन्धी सम्झौता भएको छ। संयुक्त निर्देशक समिति जेएससीको 12 बैठकमा निर्णय भएको र सोही निर्णय कार्यान्वयन गर्न हालै नेपाल विद्युत प्राधिकरण र पावर ग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेड बीच संयुक्त कम्पनी स्थापना सम्बन्धी ज्वाइन्ट भेन्चर र शेयर होल्डर्स एग्रीमेन्ट हस्ताक्षर सम्पन्न भएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
बाँकी समाचार। मेलम्ची खानेपानी आयोजनाको मुख्य पानी वितरण प्रणाली स्थानीयले बन्द गराएका छन्। एलम्बु गाउँपालिका एक अम्बाथान स्थित सुरुङबाट हिजोदेखि पानी पठाउन रोकिएको हो। हिजो मेलम्ची खानेपानी बाढ़ी पीड़ित संघर्ष समितिले खानेपानी आयोजनाको साइट कार्यालयमा ताला लगाएका छन् भने माग पूरा नभएसम्म पानी वितरण गर्न नदिने अडान लिएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आली र स्वामीनारायण निर्माण सेवा प्रणाली धरानका प्रबन्ध निर्देशक सन्तोष कुमार बस्नेत विरूद्ध हिजो विशेष अदालत काठमाण्डुमा मुद्दा दर्ता गरेको छ। कालीगण्डकी करिडोर अन्तर्गत पर्वतको कुस्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने कालीगण्डकीमा पक्की पुल निर्माणको काम शुरू भएको छ। प्रदेश सरकार अन्तर्गत गण्डकी पूर्वाधार विकास निर्देशनालयले कुस्मा नगरपालिका 2 नयाँ पुल र बागलुङ नगरपालिका 13 कालीखोला जोड्ने गरी पक्की पुल निर्माण शुरू गरेको हो। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्यमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना प्रारम्भ गरेको छ। उक्त परियोजना संचालक समितिको पहिलो बैठक सम्पन्न भएसँगै 80 लाख अमेरिकी डलर बराबरको 5 वर्षे परियोजना बर्दियामा शुरू भएको हो। काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ। यसरी औषधि लिनका लागि काठमाडौँ महानगरपालिका स्वास्थ्य विभाग र सरकार साझेदारी कार्यक्रम अन्तर्गत माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउने गरी सम्झौता भएको छ। अफगानिस्तानमा सन् 2025 अफिम खेती 20% घटेको संयुक्त राष्ट्रसंघले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। यससँगै उक्त निकायले सिन्थेटिक औषधि उत्पादन र तस्करीमा एकैसाथ तीव्र वृद्धि हुने खतरा रहेको चेतावनी समेत दिएको छ। तालिबान सरकारका अधिकारीहरूले सत्तामा पुनः फर्किएको एक वर्षपछि सन् 2022 राष्ट्रव्यापी रूपमा अफिम खेतीमा प्रतिबन्ध लगाएका थिए। उक्त प्रतिबन्धपछि अफिम खेतीका लागि समर्पित क्षेत्र सन् 2024 12,800 हेक्टरबाट घटेर सन् 2025 10,200 हेक्टरमा सीमित भएको प्रतिवेदनमा जनाइएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। निर्वाचन प्रयोजनका लागि मतदाता नामावली संकलन जारी, युवा पुस्ताको सहभागिता बढ़दै। र अफगानिस्तानमा अफिम खेती 20% घटेको संयुक्त राष्ट्रसंघको प्रतिवेदन। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।